यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट बेलुकी 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू। विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोनाको नियन्त्रणमा एकताबद्ध भएर लाग्नुपर्नेमा सांसदहरूको जोड़। नेपालगंजमा फेरि एकजना बढ़ेपछि मुलुकभर कोरोना संक्रमितको संख्या 102। कोशी अस्पतालबाट कोरोनाका 8 जना बिरामी निको भई घर फिर्ता। संघीय संसदका सबै सांसदहरूको कोरोना परीक्षणमा कसैमा पनि संक्रमण देखिएन। आज कानून दिवस। समानता, न्याय र विधिको शासनको सुनिश्चिततामा सबैको योगदान रहनुपर्ने प्रधान न्यायाधीशको भनाई र चीनमा विदेशी डिजाइनमा निर्माण भएका सबै सार्वजनिक भवन तथा संरचनाहरू भत्काउने सरकारको निर्णय, स्थानीय डिजाइनहरूलाई प्रवर्धन गरिने। संघीय संसदको वर्षीय अधिवेशन आज शुरू भएको छ। प्रतिनिधि सभाको वर्षीय अधिवेशनको प्रारम्भको अवसरमा आज विभिन्न राजनैतिक दलका नेताहरूले विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाको नियन्त्रणका लागि सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीबाट जोगिनको लागि अहिलेसम्म गरिएका कार्यको समीक्षा गरी विशेष रणनीतिक योजनाबाट नियन्त्रण गर्न सफल हुनुपर्ने बताउनुभयो। सभापति देउवाले प्रमुख प्रतिपक्षी दलले कोरोना विरूद्धमा जिम्मेवारीपूर्वकको काम गरेर सरकारलाई सघाइरहेको बताउँदै अप्ठ्यारो परिस्थितिमा हुन सक्ने भ्रष्टाचार र अनियमितताका विरूद्धमा भने निरन्तर खबरदारी गरिरहेको बताउनुभयो। सभापति देवालले महामारीका बेला सरकारले विपक्षी दलका नेताको भूमिका मुक्त गर्ने गरी अध्यादेश ल्याउनु, सांसदको अपहरण हुनु जस्ता घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले प्रभावकारी कार्य गर्न नसकेको आरोप समेत लगाउनुभयो। सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको दलका उपनेता सुभाष चन्द्र नेम्बाङले विश्वले कोरोनाको चुनौतीलाई सामना गरिरहेको अवस्थामा कोरोना विरूद्धको लड़ाईमा सिंगो देश एकजुट हुन आवश्यक रहेको बताउनुभयो। उपनेता नेम्बाङले बन्दाबन्दी आवश्यकता र बाध्यता हो भन्दै यसको विकल्प नरहेको र सरकारले प्रभावकारी कदम चालेकै कारण देशमा कोरोनाको संक्रमणले भयावह रूप लिन नपाएको बताउनुभयो। उहाँले कोरोना विरूद्धको लड़ाईमा संसद बैठकले आधार तय गर्ने अपेक्षा व्यक्त गर्दै प्री बजेट छलफल, नीति कार्यक्रम, बजेट कानून निर्माण लगायतका विषयमा छलफल हुने भए पनि अहिले प्राथमिकता कोरोना नै भएको बताउनुभयो। राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र नेपाली जनताको जीवन रक्षाको माग गर्दै कोरोनाको परीक्षण प्रभावकारी रूपमा हुन नसकेको भन्दै परीक्षण व्यापक बनाउन माग गर्नुभयो। उहाँले सरकारले किसानलाई कृषि काम गर्न अवरोध गर्नुहुँदैन, श्रमिक बेरोजगारलाई राहत दिने र जनता जोगाउनेतिर नै अबको बजेट समेत केन्द्रित हुनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री एवं सांसद डाक्टर बाबुराम भट्टराईले कोरोना संक्रमित थोरै भेटिएको भनेर सरकार ढुक्क भएर बस्न नहुने भन्दै नगण्य रूपमा भइरहेको परीक्षणको दायरा बढ़ाउन सरकारसँग माग गर्नुभयो। उहाँले बन्दाबन्दी, नाकाबन्द गरेको विषय बाहेक कोरोना विरूद्धको अन्य कार्य सन्तोषजनक हुन नसकेको भन्दै विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई विशेष व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतमा रहेका बेखर्ची नेपालीलाई नेपाल ल्याएर उपचार र व्यवस्थापन गर्न सरकारसँग माग गर्दै विश्वका कुनै पनि देशमा अलपत्र परेका नेपालीहरूलाई ल्याएर क्वारेन्टाइनमा राख्ने, उपचार गर्ने र श्रमसँग जोड़नेतर्फ अब सरकारले काम गर्नुपर्ने बताउनुभयो। नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले राहत वितरणमा विभेद भएको, एकद्वार प्रणाली लागू हुन नसकेको, स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री उपलब्ध हुन नसकेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक पर्सि आइतबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभामा बैठक प्रारम्भ भएकै दिन आज 3 अध्यादेश पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश 2077 र राजनैतिक दल सम्बन्धी दोस्रो अध्यादेश 2077 पेश गर्नुभयो। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले बैठकमा केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश 2077 पेश बैठकले पहिलो संविधान सभा सदस्य प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवाल र शिवनारायण उरावको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकले उहाँहरू दुवैको निधनप्रति शोक प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 28 गते अपराह 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभाका नेता दीनानाथ शर्माले सरकारले कोरोना भाइरस विरूद्ध लड्न बेलैमा कदम चालेको हुनाले सम्भावित जोखिमबाट बचाउन सफल भएको बताउनुभयो। उहाँले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारीले कोरोना भाइरस जोखिम नियन्त्रण र रोकथामका लागि आवश्यक औषधिको व्यवस्था र परीक्षणको दायरालाई फराकिलो तुल्याउन सुझाव दिनुभयो। राजनैतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने कदमले सरकारले लोकप्रियता वात्तै घटाएको भन्दै उहाँले त्यस्ता विषय लोकतन्त्र र संविधान विपरीत भएको टिप्पणी गर्नुभयो। सांसद प्रमिला कुमारीले भारतसँग सीमाना जोड़िएका जिल्लामा कोरोना भाइरसको जोखिम बढ़दै गएकोले आवश्यक रोकथाम र सतर्कता अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आज सिंहदरबारमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै सभामुख अग्निप्रसाद सापकोटाले जेठ 15 गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर संसदको कार्यसूची तयार पारिएको जानकारी दिनुभयो।
नियमित एजेण्डाहरूको अतिरिक्त दलका नेताहरूले शुभकामना दिनुहुन्छ, त्यसपछि आजको बैठक समापन हुन्छ, त्यसपछि हाम्रो 28 गते 11 बजे अर्को बैठक बस्छ, प्रतिनिधि सभाको राष्ट्रिय सभाको फेरि 1 बजे बस्छ, त्यसमा नेपाल सरकारका अर्थमन्त्रीले प्री बजेट भन्छौं त्यो प्रस्तुत गर्नुहुन्छ र 28 नै गते हाम्रो छलफल शुरू हुन्छ, 28-29-30 गते छलफल चल्छ र त्यो छलफल समाप्त हुन्छ र जेठको 2 गते सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि एक दिन खाली रहनेछ र 4 गतेदेखि छलफल शुरू हुन्छ। त्यो छलफल समाप्त भएपछि सम्माननीय प्रधानमन्त्रीज्यूले त्यसमा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ। त्यसपछि 13 गते आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ र 15 गते बजेट प्रस्तुत हुनेछ।
सभामुख सापकोटाले कोविड 19 महामारीलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गरी बैठक कक्षमा बस्ने व्यवस्था गरिएको र बैठकमा सहभागी हुनुहुने सबै सांसदहरूको आरडीटी विधिबाट पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो।
दूरी कायम गर्ने सवालमा हामी विश्व स्वास्थ्य संगठनको दिशानिर्देश, नेपाल सरकारले गरेको निर्णय र स्वास्थ्य टीमको मापदण्ड अनुसार नै चाहिँ हामी दूरी कायम गरेर बैठक बस्दैछौँ, नम्बर 1 कुरा। नम्बर 2 कुरा, हाम्रो बैठकमा त देशका 77 जिल्लाका मान्य सांसदहरू आउनुहुन्छ, त्यसो भएपछि अब अहिले त फेरि अलि थप गम्भीर सवालहरू पनि पैदा भएका छन्। जस्तो भर्खरै मात्रै सबभन्दा पहिला उदयपुरको सवाल अलि गम्भीर भएको थियो, त्यसपछि नेपालगंज, अहिले पर्साको पनि भएको छ। यसो भएपछि हामीले पीसीआर गरेर परीक्षणको रिपोर्ट आएपछि मात्रै बैठक सञ्चालन गर्नुपर्छ, किनभने यो चाहिँ एउटा त स्वास्थ्यका दृष्टिकोणले पनि यो जरूरी भयो, अत्यावश्यक भयो, अर्को कुरा देशको सर्वोच्च जनप्रतिनिधि संस्था भएको हुनाले हामीले त्यहाँ के खालका चाहिँ व्यवहारहरू आचरणहरू गर्छौं त्यो व्यवहारद्वारा पनि सबै जनतालाई एउटा सन्देश दिनु पर्ने भएको हुनाले हामीले त्यसमा पनि राम्रो तयारी गरेका छौं।
सभामुख सापकोटाले संसदका गतिविधिलाई सहज ढंगले आम मानिसमा पुर्याउनका लागि संसद सचिवालयले प्रविधिको अधिकतम प्रयोग गरिरहेको पनि जानकारी दिनुभयो। नेपालगंजमा आज थप 1 कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 102 पुगेको छ। स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा भएको परीक्षणमा 16 युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो। हालसम्म पीसीआर विधिबाट 15,495 र आरडीटी विधिबाट 54,531 परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो। यसैबीच कोशी अस्पतालमा उपचाररत 8 उपचारपछि आज घर फर्किएका छन्। लकडाउनको समयमा बालबालिका, ज्येष्ठ नागरिक र किशोर किशोरीको विशेष ध्यान पुर्याउन पनि मन्त्रालयले अनुरोध गरेको छ। विराटनगरको कोरोना विशेष कोशी अस्पतालमा उपचार गराइरहेका 1 महिलासहित 8 कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका 3 स्थित भुल्केमा परीक्षणका क्रममा कोरोना संक्रमित देखिएका उनीहरूलाई वैशाख 8-9 गते सो अस्पतालमा उपचारका लागि लगिएको थियो। दुईपटक स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले उनीहरूलाई डिस्चार्ज गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको परीक्षणका लागि आज देशभर चिकित्सक, स्वास्थ्यकर्मी, परीक्षण किट तथा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ। स्वास्थ्य सेवा विभागले आज नेपाली सेनाको स्काई ट्रक हेलिकप्टर मार्फत आशंकित क्षेत्रमा प्रारम्भिक परीक्षण र पहिचानका लागि आरडीटी तथा पुष्टिका लागि पीसीआर विधिका परीक्षण किट सहित स्वास्थ्य सामग्री एवं नेपाली सेना र नेपाल सरकारका चिकित्सक, स्वास्थ्यकर्मी विभिन्न क्षेत्रमा पठाएको छ। त्यस विषयमा हाम्रा सहकर्मी सन्तोष रेग्मीले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
हामीसँग परीक्षण किटहरू केही कम हुन गइरहेको थियो, त्यसकारण हिजो पायौं र आज बिहानैदेखि सबै परीक्षण किटहरू हामीहरूले सबै हाम्रो 18 साइटहरूमा 800 1000 टेस्ट किटहरू हामीले पठाएका छौँ। नेपाली सेनाको आज स्काई ट्रकबाट हामीहरूले यो आरडिजी भन्छ त्यो सब कलेक्सनको लागि 4,500 सब कलेक्सनको लागि हामीले त्यो चाहिँ आवश्यक सामानहरू पठाएका छौँ।
बिशप, यी सामानहरू कहाँ कहाँ कति कति पठाइएका छन्?
पूर्वको बीबीकेएस धरान अनि विराटनगरदेखि लिएर धनगढीसम्म र सुर्खेतसम्म हामीहरूले ल्याबको लागि चाहिने सामानहरू सबै कम्तीमा साइज हेरेर 800 रिएजेन्टहरू हामीले पठाएका छौँ।
अरू परीक्षण किटहरू अब अहिले पनि कमी भएको चाहिँ अब भनिएको छ?
अब कुनै पनि परीक्षण किट हामीसँग कमी छैन। परीक्षण किट हामीले चाहिने जति छ अहिले हामी पीसीआरलाई नै प्राथमिकता दिएका छौँ। अर्को चाहिने आरडिटी भनेको त्यो सर्भिलेन्स हो। आरडिटीले बिरामी हो होइन पत्ता लाउँदैन, तर त्यसले एउटा बाटो देखाउँछ सर्भिलेन्सको लागि। कुनै पनि रोग त्यो गाउँमा बस्तीमा छिर्की छिर्यो भन्ने त्यो कुराहरू देखाउनेको लागि हामी चाहिने आरडिटी किट युज गर्छौँ। त्यो पनि अहिले परीक्षण भइरहेको छ र खास बिरामी हो होइन भन्ने कुराको लागि हामीले पीसीआर नै गर्ने हो र पीसीआरको लागि अहिले देशैभरि सामानहरू छ। तथापि हामी आरडिटी नै गर्छौँ, आरडिटी नै देशव्यापी रूपमा गर्दैछौँ। त्यो खोज पड़तालको लागि र पीसीआर रोगको निदानको लागि हो। यसमा अलिकति बुझ्नुपर्ने कुरा के हो भने आरडिटीको प्रयोग शंकाको लागि हो भने रोगको कन्फर्मको लागि हामीले पीसीआर प्रयोग गर्छौँ र देशैभरि पीसीआर रोगहरूको हामीले प्रयोग चाहिँ अब गरिरहेका छौँ र ठाउँ ठाउँमा अहिले चाहिँ नेपाली सेनाको स्काई ट्रकबाट अहिले विभिन्न ठाउँमा हामीहरूले आरडिटीहरू पठाइरहेका छौँ र स्वाबको कलेक्सन द्रुत गति रूपमा व्यापक रूपमा यो 2-3 दिनभित्र हामीले 4-5,000 कलेक्सन गर्ने गरेर टोलीहरू नेपाली सेना र स्वास्थ्य मन्त्रालयको टोलीहरू परिचालन भइरहेको छ।
जस्तो पीसीआर चाहिँ कति पठाइयो त आज? आरडिटी कति र पीसीआर कति?
आरडिटी फिल्डमा छ, अझै 20-25,000 आरडिटी हामीहरूको गाउँ प्रदेशहरूमा छ, त्यो प्रयोग उहाँहरूले गरिराख्नु भएको छ। आज हामीले पीसीआर चाहिने आज लगभग सबै जोडेर हामीले 15,000 हाराहारीमा हामी पठायौँ।
अरू सामग्रीहरूको हामीलाई कहीँ कतै कमीहरू छन् अथवा चाहिँ?
अब एक महिनासम्मलाई हामीले कुनै पनि सामानको कमी छैन, सामानको लागि कुनै आत्तिनु पर्ने छैन। तर बुझ्नुपर्ने कुरा के हो भने आम जनताले एउटा तरकारी बेच्नेले पनि मलाई पिपी चाहियो भन्ने किसिमको मागहरू छ, त्यो गलत हो, त्यो चाहिने चाहिँदैन। हामीले चाहिने मान्छे जो मान्छेले जे चाहिन्छ त्यसको लागि खास गरेर हामी स्वास्थ्य कर्मीहरूको लागि अनि सामान्य सेवा दिनेहरूले सर्जिकल मास्क भएको हुन्छ त्यो हामीले उपलब्ध गराउँछौँ र गराएका छौँ। त्यसपछि N95 मास्क बिरामीसँग सम्पर्कमा आउने मान्छेहरूले प्रयोग गर्नुपर्छ अस्पतालहरूमा, कोभिड अस्पतालहरूमा, त्यो पनि हामीले उपलब्ध गराएका छौँ र सबै कोभिड अस्पतालले त्यो उपलब्ध हुन्छ, त्यसको म प्रतिबद्धता जाहेर गर्छु। त्यसपछि जो मान्छे बिरामीसँग ठ्याक्कै सम्पर्कमा आउने हो अथवा परीक्षणसँग सम्बन्धित मान्छेहरू हो उहाँहरूले चाहिने पिपी प्रयोग गर्नुपर्छ, त्यो पनि हामीले चाहिँदो पिपी छ, पिपीको कुनै कमी हुन दिँदैनौँ। खासै बिरामी अहिले अलिअलि भनौँ 1-2 बिरामी भयो, भोलि महामारी हुन पनि सक्छ, त्यसकारण त्यसको तयारीको लागि हामी बसेका छौँ। सामानहरू छ र यसको समुचित प्रयोग गर्दै जानुपर्छ सुरुदेखि नै, त्यसकारण सामानको कमीले कुनै पनि स्वास्थ्य कर्मीहरू पछाडि हट्नुपर्ने अवस्था छैन। हामीसँग सामानहरू छ र सामानको प्रयोग आवश्यक पर्ने मान्छेले मात्र गरौँ भन्ने मेरो अनुरोध हो।
वहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठ हामीसँग कुराकानी गर्नुहुँदै। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एक किसिम विज्ञापन र सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकार विश्वका जुनसुकी क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्ने योजनामा अघि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै मनसाय नरहेको प्रष्ट गर्नुभयो। सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रूपमा लिएको बताउँदै उहाँले कोरोना प्रभावित मुलुकबाट उद्धार गरेर ल्याउँदा अन्य नागरिकलाई असर नपर्ने गरी ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री यादवले विदेशमा कति नागरिक छन् भन्ने यकिन तथ्याङ्क नहुँदा समस्या भइरहेको भन्दै उहाँले परराष्ट्र मन्त्रालय मार्फत श्रमिकको दर्ता गर्ने प्रक्रिया शुरू भएको जानकारी दिनुभयो। बैठकमा समितिका सदस्य देवेन्द्र पौडेल, बिन्दा पाण्डे, सुजाता परियार लगायतले विदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काउन सरकारको तर्फबाट कस्तो पहल भइरहेको छ भन्दै जिज्ञासा राख्नुभएको थियो। उहाँहरूले विदेशमा रहेका कतिपय नागरिक कोरोना संक्रमित भए पनि उपचार पाउन नसकेको गुनासो आइरहेकोले तत्काल कूटनीतिक पहल गरी उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधव कुमार नेपालले विश्वभर महामारीका रूपमा फैलिएको कोविड 19 को रोकथाम र नियन्त्रणमा सरकारले राम्रो भूमिका खेलेको बताउनु भएको छ। तराई विकास तथा संचार केन्द्र नेपालद्वारा संचालित संचार केन्द्र नेपालले आयोजना गरेको संचारकर्मी निशुल्क दन्त परीक्षण कार्यक्रममा उहाँले सरकारले नियन्त्रणमा खेलेको भूमिकाले नेपाल कम संक्रमित भएको देशका रूपमा रहनु सुखद भएको बताउनुभयो। नेता नेपालले अहिलेको अवस्थामा कोरोना नियन्त्रणमा सरकारले चालेका कदमलाई अझै प्रभावकारी बनाउन जरूरी रहेको पनि बताउनुभयो। पर्सि आइतबारदेखि बैंक तथा वित्तीय संस्था देशभर खुल्ने भएका छन्। सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्था मार्फत अति आवश्यक पर्ने कर्मचारी मध्ये एक तिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरे बमोजिम पर्सिबाट बैंक तथा वित्तीय संस्था खुल्ने भएका हुन्। नेपाल बैंकर्स संघले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरे बमोजिम आवश्यकताका आधारमा एक तिहाई कर्मचारी राखेर बैंकहरू खोल्ने निर्णय गरिएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो। एकपटकमा बैंकका शाखा कार्यालयमा 5 जना भन्दा बढ़ी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागि समेत अनिवार्य गरिएको छ। आज कानून दिवस, यस अवसरमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून दिवस 2077 समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। उहाँले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाल लगायत महामारीबाट प्रभावित देशका अदालतले संकुचन सहितको न्याय सम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएको उल्लेख गर्नुभएको छ। उहाँले यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ। नेपाल प्रधान न्यायालय ऐन 2008 विक्रम सम्बत 2009 वैशाख 26 गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले कोविड 19 अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणका निम्ति आफूहरू प्रयत्नशील रहेको बताउनु भएको छ। केन्द्रीय बैंकले आज आयोजना गरेको भर्चुअल बैठकमा गवर्नर अधिकारीले सरकार भएका निकायको सहयोग एवं सुझावका आधारमा आफूहरूले ठोस कार्ययोजना बनाई लागू गर्ने प्रतिबद्धता जनाउनुभयो। आर्थिक वर्ष 2077-78 बजेट तथा कार्यक्रम तर्जुमाका निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले आज भर्चुअल छलफल गरेको हो। छलफलमा बैंक तथा वित्तीय संस्था, पूँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसाय, सहकारी, घरेलु तथा साना उद्योग लगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधि एवं अर्थविज्ञहरू सहभागी हुनुहुन्थ्यो। गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गतको राहत तथा आर्थिक प्रवर्धन प्याकेज अध्ययन समितिले कोविड 19 परीक्षणको दायरा व्यापक बनाउनु पर्ने सुझाव दिएको छ। कोरोनाको प्रसारमा नियन्त्रण र त्यसको प्रभाव कम गर्ने उद्देश्यले अध्ययन शुरू गरेको समितिले आज काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्दै कोरोना परीक्षणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य कर्मचारीको तत्काल व्यवस्था गरी समुदाय स्तरमा गएर व्यापक रूपमा कोरोना भाइरसको संक्रमणको परीक्षण गर्न सरकारलाई आग्रह गरेको छ। प्रतिष्ठानका अध्यक्ष तथा समितिका संयोजक नवीन्द्र राज जोशीले अध्ययन प्रतिवेदनमा निजी क्षेत्रका कर्मचारीको ज्याला यथावत राख्नुपर्ने, बैंकले ऋणमा लिने ब्याजदर वृद्धि गर्न नहुने, पालिका र जिल्ला अस्पतालको क्षमता अभिवृद्धि गर्न र कृषि उत्पादनमा प्याकेजमा सहयोग दिनुपर्ने विषयलाई केन्द्रमा राखिएको जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर 8 झोलन पूर्वमा तत्काल राहत वितरण गर्ने भएको छ। नगर प्रमुख डाक्टर धवल शमशेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले सोटोलका 80 घर परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। नेपालगंजमा हालसम्म 24 जनामा कोरोना संक्रमण देखिएको छ। बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समन्वय गर्न प्रत्येक वडामा समिति गठन गर्ने निर्णय पनि गरेको छ। उपमहानगरपालिकाले पीसीआर परीक्षणका लागि आवश्यक किट तत्काल भेरी अस्पतालमा उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटोल पठाइएको छ। गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका 65 जनाको स्वाब परीक्षण गर्दा बिहिबार 2 जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। भारतको महाराष्ट्र स्थित मुम्बईबाट आएका उनीहरू दुवै तीर्थदेवी छत्रपाली माध्यमिक विद्यालय पकड़ीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए। मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएको वडा नम्बर 2 का वडाध्यक्ष सफरुद्दीन मुसलमानले जानकारी दिनुभयो। नेपालगंजको निषेधित क्षेत्र आजदेखि केही खुकुलो बनाइएको छ। आजदेखि बिहान 11 बजीबाट दिउँसो 3 बजीसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरू खोल्न दिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले खाद्यान्न डेरी तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल बिहान 11 बजीदेखि दिउँसो 3 बजीसम्म खोल्न दिने निर्णय गरेको हो। अन्य समयमा भने हिँडुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै रहने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो। कैलाली कञ्चनपुरका किसानलाई 50% अनुदानमा 500 मेट्रिक टन धानको बिउ वितरण शुरू गरिएको छ। धानको बिउ राख्ने समय नजिकै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले धानको बिउ वितरणको व्यवस्था मिलाएको जनाएको छ। दुवै जिल्लाका 20 स्थानीय तहका सहकारी र समूहलाई धानको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो। कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण एवं रोकथामका लागि जारी लकडाउनका अवधिमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम निर्वाध रूपमा सुचारू भइरहेको छ। आयोजनामा सामाजिक दूरी कायम राख्दै आवश्यक स्वास्थ्य सुरक्षाको विधि अपनाएर दैनिक 150 भन्दा बढ़ी कामदार कार्यरत रहेको आयोजनाले जनाएको छ। सुर्खेतबाट स्थानीय संवाददाता आकाश तारा बयक।
कोरोना रोकथामका लागि लकडाउन चलिरहेकै बेला राष्ट्रिय गौरवको भेरी बबे डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ब्यारेज तथा पावर हाउस बनाउने दोस्रो चरणको काम धमाधम भइरहेको छ। वर्ष अगावै चिप्लेमा भेरी नदीको पानी डाइभर्ट गरेर कफरो ड्यामको काम सक्नै पर्ने बाध्यताका कारण काम जारी राखिएको आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्याय बताउनुहुन्छ।
वर्ष अगाडि यो कफरो ड्याम निर्माण काम सकिएन भने यसले भविष्यमा यसले अरू बढी यसले क्षति पुर्याउने समस्या हुन्छ।
अहिले आयोजनामा 150 अधिक कामदारले 12 घण्टा काम गरिरहेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणमा उच्च सतर्कता अपनाएर सामाजिक दूरी कायम राख्दै बाँध तथा पावर हाउस निर्माणको काम भइरहेको छ। स्थानीय प्रशासनले जिल्लाभित्रै उपलब्ध हुने स्रोत साधनको प्रयोग गरेर काम गर्न अनुमति दिएको छ। तर मौजदात राखिएका छड सिमेन्ट जस्ता सामग्री नपुगेर बाहिरी जिल्लाबाट ल्याउन ढुवानी अनुमति नपाउँदा समस्या भइरहेको रमन ग्याङडोङ जेबीका प्रोजेक्ट म्यानेजर सुदन बस्नेत बताउनुहुन्छ।
सिमेन्ट लिन जानलाई चाहिँ हामीले सकिराखेका छौँ।
नेपालमै पहिलो पटक टनेल बोर्डिङ मेसिन मार्फत 12 किलोमिटर सुरंग निर्धारित समयभन्दा 1 वर्ष अगावै काम सकेर चर्चा कमाएको भेरी बबे डाइभर्सन बहुद्देश्यीय आयोजनाले दोस्रो चरण अन्तर्गत बाँध र विद्युत गृह निर्माणको कामलाई तीव्रता दिएको छ। सुरंग मार्फत भेरीको पानी बबईमा खसालेर 46 मेगावाट जलविद्युत निकाल्नुका साथै बाँके र बर्दियाको 51,000 हेक्टर जमिन सिंचाई गर्ने आयोजनाको लक्ष्य रहेको छ। आयोजनाको काम समयमा सम्पन्न भए यसले कर्णाली प्रदेश र प्रदेश नम्बर 5 का नागरिकलाई प्रत्यक्ष लाभान्वित मात्र बनाउने छैन, राष्ट्रिय अर्थतन्त्रमा नै सकारात्मक योगदान दिनेछ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
सुर्खेतमा भेरी बबई डाइभर्सन परियोजनाको काम शुरू। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय। संघ सभाको सभापोखरी गाउँपालिका 2 जंगली च्याउ खाएर 1 मृत्यु भएको छ। जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी 2 गोठ गाउँकी 24 वर्षीय मनिला राईको गैराती मृत्यु भएको हो। उनको विराटनगरको नोबल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सभापोखरी गाउँपालिकाका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो। मनिलाका श्रीमान सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्य बहादुर लिम्बू, मनिलाकी छोरी 3 वर्षीय सुपी राई, छिमेकी 25 वर्षीय दिनेश राई, उनकी श्रीमती 24 वर्षीय अनिता महिला र 3 वर्षीय छोरी आकांक्षा बिरामी भएको प्रहरीले जनाएको छ। बिरामी परेका मध्ये 5 जना भने उपचारपछि घर फर्किएको जिल्ला अस्पताल संघ सभाका प्रवक्ता सुजाता पौडेलले जानकारी दिनुभयो। गर्मीयामसँगै मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा सर्पदंशका घटनामा वृद्धि भएको छ। सर्पदंशको कारण विगत एक साता यता बारा पर्सा रौतहटमा 3 जना भन्दा बढ़ीको ज्यान गइसकेको छ। समयमै उपचार नपाउँदा अधिकांश सर्पदंशका घटनामा घाइतेहरूको मृत्यु हुने गरेको चिकित्सकहरूले बताएका छन्। नारायणी अस्पताल अहिले कोरोना अस्पतालको रूपमा परिणत भएपछि अस्पतालले प्रदान गर्दै आएका अन्य सेवा बन्द गरे पनि सर्पदंशको उपचार भने जारी राखिएको छ। अस्पतालको आकस्मिक कक्षमा दैनिक 4 देखि 5 जना सर्पदंश र शंकास्पद सर्पदंशका बिरामी आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो। पर्सा, बारा, रौतहटका अन्य सरकारी तथा निजी अस्पतालले सर्पदंश उपचार सेवा दिन नसक्ने भएकोले यसको उपचार नारायणी अस्पतालबाट मात्रै हुने गरेको उहाँले बताउनुभयो। वैशाख यता नारायणी अस्पतालमा सर्पदंशका 6 जना महिलासहित 30 जनाको उपचार गरिएको अस्पतालले जनाएको छ। दाङमा लकडाउनका बेला सड़कमा निस्कनेहरूलाई 2 घण्टासम्म होल्डमा राखी प्रशिक्षण दिएर प्रहरीले छाड्ने गरेको छ। साथै पूर्व पश्चिम राजमार्गमा अनावश्यक सवारीका साधन सञ्चालनमा समेत रोक लगाइएको छ। दाङबाट प्रेम बहादुर रामजा मगरको यो रिपोर्ट।
छिम्बेकी जिल्ला बाँकी र प्रदेशको अस्थायी राजधानी बुटौलमा कोरोना भाइरसका बिरामी फेला परेपछि दाङमा कडाई गरिएको छ। पूर्व पश्चिम राजमार्गमा अनावश्यक सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ भने रातको समयमा पास लिएका सवारीका साधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ। दाङमा पनि कोरोना भाइरसका संक्रमित भित्र नसक्ने भन्दै सबै नाकालाई उच्च निगरानीमा राखिएको छ भने जथाभावी बाहिर निस्कने व्यक्तिलाई समेत प्रहरले 2 घण्टा होल्ड गरेर सड़कमै राख्ने गरेको छ। सड़कमा निस्किएका व्यक्तिलाई होल्ड गरेपछि प्रशिक्षण दिँदै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक महेन्द्र सेन,
यो विषम परिस्थितिमा सबै हामी सबै मिलेर यसको संक्रमण हुन नदिनलाई हामी लाग्न त्यही अनुसार आज हामी यसरी होल्ड गर्ने काम गरे।
जिल्ला स्थित स्थानीय प्रशासन, स्थानीय सरकार, वडा स्तरका जनप्रतिनिधि प्रहरले लकडाउन कार्यान्वयनका लागि काम गरिरहेका छन्। लकडाउन कार्यान्वयनका लागि कोराई 14 रहेको सहभागी र टोल विकास संस्थाले उपसमिति समेत गठन गरेको छ। संस्थाका अध्यक्ष मुकुन्द प्रसाद भट्टराई,
कोरोना भाइरस रोक्नको लागि तुरन्त सक्रियतापूर्वक यो आवाजावत बन्द गर्नको लागि उपसमिति गठन गर्न हामी जम्मा भएका छौं। सामाजिक दूरीहरू हामीले प्रयास गरिराखेका छौं।
जिल्ला भित्रिनी नाका क्षेत्र तथा सम्भावित जोखिम न्यूनीकरणका लागि दाङमा सबै सक्रिय भएका छन्। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर मेसिन जडान गरेर परीक्षण शुरू भएको छ भने जिल्लाका स्थानीय सरकारले पनि क्वारेन्टाइन निर्माण गरेर काम गरिरहेका छन्। प्रेम बहादुर रामजा मगर, रेडियो नेपाल, घोराई।
यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। चीनले विदेशी भवनहरूको नकल गरिएर निर्माण गरिएका सबै सार्वजनिक भवन तथा संरचनाहरू भत्काउने भएको छ। सरकारले अबदेखि सार्वजनिक स्थलमा विदेशी डिजाइनका कुनै पनि संरचना नबनाउन निर्देशन जारी गरेको छ। विदेशी डिजाइनले मौलिक संस्कृतिमा असर पर्ने भएकोले अबदेखि चिनियाँ ढाँचालाई नै प्रवर्धन गर्नुपर्नेछ। दोस्रो विश्वयुद्धका अन्तिम दिनहरूमा जर्मनीको नाजी शक्तिलाई परास्त गरी आत्मसमर्पण गराएको दिनको स्मरणमा मनाइने युरोपको विजय दिवस भीई डे आज थोरै औपचारिक कार्यक्रमसहित मनाइएको छ। युरोपभरिका नेताहरूले सन् 1945 मे 8 सम्झनामा आज केही कार्यक्रमहरू गरी 75 युरोप विजय दिवस मनाएका हुन्। बेलायतले युद्धमा मारिएकाहरूको सम्झनामा 2 मिनट मौन धारण गरेको र फ्रान्स तथा जर्मनीका नेताहरूले छोटो श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए। कोरोना भाइरसको महामारीले सदाझैं व्यापक रूपमा भने सो दिवस मनाइएन। भारतको महाराष्ट्रमा 16 जना मजदूरको रेलले किचेर मृत्यु भएको सम्बन्धमा अधिकारीहरूले छानबिन शुरू गरेका छन्। कामदारहरू लकडाउनका बेला घर फर्कन रेल कुरेर बस्ने क्रममा रेलको लिगमै निदाएको र त्यही बेला मालवाहक रेल आएर उनीहरूलाई किचेको बताइएको छ। भारतमा एक राज्यबाट अर्को राज्यमा काम गर्न गएका लाखौं श्रमिकहरू लकडाउनपछि घर फर्कन नपाउँदा ठूलो समस्या उत्पन्न भएपछि सरकारले विशेष रेलको व्यवस्था गरेको छ। कामदारहरू 36 किलोमिटर पैदल हिँडेर औरंगाबादमा रेल भेट्टाउन हिँडेका र थाकेको हुनाले रेलको लिगमै सुतेका थिए। उनीहरू लकडाउनका बेला रेल गुड्दैन भन्ने विश्वासका साथ रेलको लिगमै सुतेका थिए। भारतले संयुक्त अरब इमिरेट्सको दुवैमा अलपत्र परेका आफ्ना 300 नागरिकलाई स्वदेश फर्काएको छ। स्वदेश फर्काइएकाहरूलाई केरलामा निश्चित अवधि क्वारेन्टाइनमा राखेर मात्र घर घर पठाइनेछ। भारतले लकडाउन लागू गर्नु अघि नै अन्तर्राष्ट्रिय भ्रमणहरूमाथि प्रतिबन्ध लगाइसकेको थियो। आगामी हप्ता मात्र भारतीय विमान सेवा एयर इण्डियाले विदेशबाट 1200 भारतीय नागरिकलाई स्वदेश फर्काउने भएको छ। यात्रुहरूले आफ्नो भाडा भने आफै तिर्नुपर्नेछ। फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले फ्रान्सका कतिपय क्षेत्रमा लकडाउन खुकुलो बनाइने भए पनि पेरिसमा भने कडाई गरिने बताउनु भएको छ। प्रधानमन्त्री फिलिपले संक्रमणका हिसाबले मुलुकका विभिन्न क्षेत्रमा फरक फरक अवस्था रहेकोले फरक फरक रणनीति अपनाएर कोरोना भाइरसको सामना गरिने बताउनुभयो। उहाँले राजधानी पेरिस र उत्तर पूर्वी क्षेत्रहरूमा लागू प्रतिबन्धहरूलाई जारी नै राख्ने पनि बताउनुभयो। युरोपमा कोरोना भाइरसले धेरै मानिसको मृत्यु हुने राष्ट्रहरूमा पर्ने फ्रान्सले आगामी सोमबारदेखि विद्यालय तथा पसलहरू खोलाउने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्वभर 270,880 पुगेको छ भने विश्वभर संक्रमितको संख्या 39,30,000 नआएको छ। हालसम्म कोरोना रोग निको भएर घर फर्कनेको संख्या 13,48,576 पुगेको छ। यसैबीच कोरोना भाइरसबाट सबभन्दा बढ़ी प्रभावित मुलुकको अमेरिकामा मृतकको संख्या 76,942 पुगेको छ भने संक्रमितको संख्या 12,92,000 नआएको छ। त्यसैगरी कोरोना भाइरसको सन्त्रास झेलिरहेको युरोपेली घरमा मृत्यु दरमा केही कमी आए पनि युरोपमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या 144,966 पुगेको छ। युरोपमा कोरोना भाइरसबाट सबभन्दा बढ़ी प्रभावित मुलुक बेलायतमा मृतकको संख्या 30,000 नआएको छ भने युरोपेली मुलुकहरूमा ज्यान गुमाउनेको संख्या इटलीमा 29,315, स्पेनमा 26,000, फ्रान्समा 25,531, बेल्जियममा 8,339, जर्मनीमा 7,000 र नेदरल्याण्डसमा 5,200 पुगेको छ। यसैबीच कोरोनाबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या 6,418 पुगेको छ भने संक्रमितको संख्या 1,00,000 नआएको छ। त्यसैगरी दक्षिण अमेरिकाको सबैभन्दा बढ़ी प्रभावित मुलुक ब्राजिलमा संक्रमणबाट मृत्यु हुनेको संख्या लगभग 8,000 पुगेको छ। यसैगरी रसियामा विगत 24 घण्टामा संक्रमितको संख्यामा 10,600 बढ़ोत्तरी भएको छ। रूसमा मृतकको संख्या 1,500 पुगेको छ भने संक्रमितको संख्या 1,65,000 नआएको छ। छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्यामा भारी वृद्धि भई 50,000 हाराहारीमा पुगेको र भारतमा हालसम्म 1,695 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। अब मौसम। आगामी 24 घण्टामा देशका मध्य र पूर्वी पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.9 डिग्री सेल्सियस, वर्षा छैन। काठमाडौँको अधिकतम 26.5, न्यूनतम 10, पोखराको अधिकतम 28.4, न्यूनतम 15, वीरेन्द्रनगरको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 15.6 डिग्री सेल्सियस। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू। विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोनाको नियन्त्रणमा एकताबद्ध भएर लाग्नुपर्नेमा सांसदहरूको जोड़। नेपालगंजमा फेरि एकजना बढेपछि मुलुकभर कोरोना संक्रमितको संख्या 102। कोशी अस्पतालबाट कोरोनाका 8 बिरामी निको भई घर फिर्ता। संघीय संसदका सबै सांसदहरूको कोरोना परीक्षणमा कसैमा पनि संक्रमण देखिएन। आज कानून दिवस। समानता, न्याय र विधिको शासनको सुनिश्चिततामा सबैको योगदान रहनुपर्ने प्रधान न्यायाधीशको भनाई र चीनमा विदेशी डिजाइनमा निर्माण भएका सबै सार्वजनिक भवन तथा संरचनाहरू भत्काउने सरकारको निर्णय। स्थानीय डिजाइनरहरूलाई प्रवर्धन गरिने। रेडियो नेपालबाट बेलुकी 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। हस्त, नमस्ते।